नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विद्यार्थी भर्ना अभियान, शिक्षा मन्त्रीका 10 बुँदे मार्गचित्र र वर्तमान शिक्षाको अवस्थाका बारेमा छलफल गर्दैछौ। विगतका वर्ष जस्तै सरकारले यस वर्ष पनि देशभर विद्यार्थी भर्ना अभियान शुरू गरेको छ। विद्यालय बाहिर रहेका झण्डै 3,13,000 बढी विद्यार्थीलाई विद्यालयमा भर्ना गर्न अभिभावक र जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै सरकारले भर्ना अभियान शुरू गरेको हो। तर निशुल्क भर्ना अभियान भने पनि सामुदायिक र महँगो शुल्क लिएरै निजी विद्यालयले भर्ना लिइरहेका छन्। सरकार र निजी विद्यालयका आआफ्नै तर्क भए पनि यसले विद्यार्थी र अभिभावक भने मारमा पर्दै आएका छन्। शिक्षाका यस्तै व्यथिति अन्त्य गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले 10 बुँदे मार्गचित्र पनि प्रस्तुत गर्नुभएको छ। तर स्थानीय तहले सञ्चालन गर्ने विद्यालयलाई सुधारका नाममा शिक्षा मन्त्रीले जनप्रतिनिधिलाई हस्तक्षेप गर्न खोजेको शिक्षाविदहरूको धारणा छ। आज हामी सरकारको भर्ना अभियानको प्रभावकारिता, शिक्षा मन्त्रीका मार्गचित्र र शिक्षाको अहिलेको अवस्थाका बारेमा शिक्षाविद डाक्टर विद्यानाथ कोइराला र सरकारी विद्यालयमा पनि नमूनाका रूपमा रहेको ज्ञानोदय उमाविका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मासँग छलफल गर्दैछौ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
पहिलो कुरा त शिक्षा मन्त्रीले हालै मात्र 10 बुँदे शिक्षा मन्त्रालयका मार्गचित्र भन्नुभएको छ र उहाँले आफूले अबको 5 वर्षमा गर्ने कामका सामान्य खाका ल्याउनु भएको छ। सार्वजनिक विद्यालय र शिक्षाको अवस्था यति टुठलाग्दो छ कि जो सुकैलाई पनि रुवाउँछ यसले। अहिले जुन अभिभावकले विद्यार्थी भर्ना गर्नु परेको छ, हजारौं तिर्नु परेको छ, लाखौं तिर्नु परेको छ र छोराछोरीलाई पढ़ाउनु परेको छ। तर शिक्षा मन्त्रीको घोषणा के सुनिन्छ भने निशुल्क शिक्षा हामी पढ्न लगाउँछौ, हरेक विद्यार्थीले अब निशुल्क पाउँछन् भनेर उहाँहरूको छुट्टै एकातिरको भाषणमा चाहिँ मात्रै छ। तपाईँले यी 10 वटा बुदा र अबको शिक्षाको अवस्थालाई कसरी हेर्नुभएको? सबैलाई त्यताबाट छ।
मैले चाहिँ शिक्षा मन्त्रीले जुन किसिमको चिन्तन ल्याउनु हो त्यो केन्द्रीय मानसिकताको उपज हो भनेर भन्ने बुझेछु। संविधानसँग जोडिएन भनेर भन्ने मेरो भनाइ हो, किनभने संविधानले के स्पष्ट गरेका थियो भने स्थानीय सरकारको जिम्मामा साक्षरता अभियान पनि उसैकोमा, त्यसै सबैलाई विद्यालय ल्याउने पनि उसैकोमा, ल्याएपछि टिकाउने पनि उसैकोमा, बिकाउने पनि उसैकोमा, सबै कुराकानी उनीहरूको जिम्मामा थियो। भनेपछि मैले के आशा गरेका थिएँ शिक्षा मन्त्रीले मार्गचित्र बनाउँदाखेरि भने स्थानीय सरकार मार्फत यी काम हुन सक्छन्, यो काम गराउँछु, यो चाहिँ प्रदेश सरकार मार्फत यो काम गराउँछु, संघीय सरकार मार्फत यो काम गर्छु भने भएदै कायदा हुन्थ्यो, मैले चाहिँ त्यसरी आशा गरे। तर मन्त्रीले एउटा लास्टमा के राखेको छ भनेदेखि अरूसँग सम्पर्क गरेर यसलाई आवश्यक सुधार गर्ने भनेर भने हुनाले सम्भावनातिर गएको छ, त्यसरी पनि बुझ्न सक्ने परिस्थिति छ।
तर अहिले तत्कालको अवस्था हेरौँ भने एउटा अभिभावकले आफ्नो छोराछोरी पढाउनका लागि पहिला ऋण खोज्न पर्ने अवस्था छ र छोरो बोकेर स्कूल जानुपर्ने अवस्था छ। शिक्षा मन्त्री यसैका लागि ठाउँ ठाउँ डुल्नु भएको छ भर्ना अभियानका लागि, यो वर्ष नै हुने तामझाम पनि हो। यति खास गरी द्वैत खालको शिक्षा र शिक्षा मन्त्रीको घोषणा हेर्दा हामी नागरिक कहाँ छौँ यति बेला? संविधानले हामीलाई प्रदत्त गराएको छ कि हामी खालि यो भाषणबाजी मात्रै गर्ने?
मन्त्रीहरूले गर्ने त्यति नै हो, किनभने उहाँहरूको तागत त्योभन्दा बढ्दा होला जस्तो मलाई लाग्दैन, किनभने उहाँहरूको अधिकारै छैन। अधिकार नभएको कुरा के गर्नुहुन्छ? त्यसो भनेको के हो भने स्थानीय सरकारलाई अधिकार सिकाए, स्थानीय सरकारलाई तताउने किसिमको कुरोकानी भयो भने एउटा बाटो हो। रह्यो तपाईँले शुल्क, शुल्क पनि हामीले शिक्षा आयोगको रिपोर्टमा के भनेर लेख्यौं भने स्थानीय सरकारले शुल्क निर्धारण गरिदिन्छ भनेर लेख्यौं। त्यसो भने स्थानीय सरकारलाई क्रियाशील बनाउनु पर्थ्यो। त्यो भइसकेपछि योभन्दा बढ्ता लिन पाउँदैनौ, यतिभन्दा बढ्दा खान पाउँदैनौ, त्यो किसिमको हामीले चाहिँ बाँध्यो। त्यसो भएपछि अभिभावकलाई पर्ने मारबाट पनि बचाउन सक्ने सम्भावना थियो। निशुल्क गर्ने हो भनेर भनेदेखि चाहिँ नि तपाईँ कर यसरी उठाउनुहोस् भनेर भन्नुपर्ने शिक्षा मन्त्रीको दायित्व थियो, त्यो भन्न सक्नु भएन, आँट गर्नु भएन। शिक्षा व्यवहारिक, वैज्ञानिक, जनमुखी, के जाति बनाउने भनेर भन्ने किसिमको जुन रहर हो त्यो रहर यसरी है, पैसा नहुँदा यसरी, पैसा हुँदा यसरी भन्ने किसिमको बाटो आउनु पर्थ्यो भनेर भने त्यो पनि आएन। त्यसो भए हामीले मैले चाहिँ के देख्छु भनेर भने उहाँहरूले पुरानो भाषणबाजीलाई निरन्तरता दिनुभयो, नयाँ संविधानको मर्मलाई छुन सक्नु भएन र स्थानीय सरकारलाई तताउन सक्नु भएन भन्ने मेरो चाहिँ ठम्याइ त्यसरी
उहाँको दौड बेअर्थको छ
त्यो त नै भन्नुपर्ने केही कुरै छैन किन दौड्या हो भने बुझेको छैन मैले
यो भर्ना अभियानको जुन तामझाम छ नि यस वर्ष 3 लाख विद्यार्थी बाहिर छन् यसका पछाडि तपाईँहरू जस्तै शिक्षाविदले पनि भन्नुहुन्छ विद्यालय आउने बाटै तयार भएको छैन अर्थात् विद्यालयमा पढाइ हुन्छ मैले त्यहाँ सिक्नुपर्छ भन्ने विद्यार्थीको मानसिकतामा छैन त्यो जेल घर हो त्यो सजाय घर हो मलाई त्यहाँ पिटिन्छ भन्ने भ्रम धेरै छ अब यो तोड्नलाई स्थानीय तहका जनप्रतिनिधि नलागेर शिक्षा मन्त्रीको दौड्दुभयो कि पहिलेदेखिको उहाँको
चाहिँ आफ्नो निरन्तरता होला मैले त्यसरी बुझ्छु किनभने हिजो गरे हुनाले आज पनि गर्नुपर्छ भनेर भन्ने होला मैले चाहिँ के देखाएको छु भने शिक्षा मन्त्रीले गर्नुपर्ने काम कहाँनिर हुन्थ्यो भने स्थानीय तहमा शिक्षकहरू महासंघ भनेर गठन भए शिक्षकका संघ संगठनहरू बने अब शिक्षक संघ संगठनलाई कसरी तताउने त्यो अधिकारमुखी भएको शिक्षक संघ संगठनलाई पेसामुखी कसरी बनाउने भन्ने किसिमको कुरामा उहाँहरूको चिन्तन आउनु पर्थ्यो स्थानीय प्रतिनिधि र यो शिक्षकहरूको बीचमा द्वन्द रहिरह्यो प्रतिनिधिले शिक्षकलाई नियन्त्रण गर्ने कि शिक्षकले आफ्नो स्फूर्ति लाउने कि दुईटाको बीचमा समन्वयको पाटो कहाँनिर हुने हो के गर्दाखेरि हुने हो भनेर भन्ने किसिमको अन्यलको स्थिति हो त्यो अन्यल चिर्न के गर्नुपर्ने भन्ने किसिमको कुराकानी मार्गचित्रमा हुनु पर्थ्यो मैले देख्ने चाहिँ त्यो हो त्यसो भइदिएको भए अनि सबैलाई स्कूल ल्याउन पनि सकिन्थ्यो सबैलाई टिकाउन पनि सकिन्थ्यो बिगाउन पनि सकिन्थ्यो त्यो काम चाहिँ त्यहीँका शिक्षकले गर्ने हो स्थानीय सरकारले गर्ने हो बाहिरको यहाँ मन्त्रीहरूले त केही गर्न सक्दैन न प्रधानमन्त्रीले गर्न सक्छन् न शिक्षा मन्त्रीले गर्न सक्छ
भनेको यो उहाँको दौड्दो बेकारकै छ अघि मैले प्रश्न दोहोऱ्याएँ अब समाधान के देख्नुहुन्छ तपाईँले पहिला भर्ना अभियानमा विद्यालयलाई बाहिर खेल्न होइन विद्यालयमै ल्याउन ल्याएर खेलाउन के गर्नु पर्ला एक दुई दिनमा
सजिलो छ सजिलो के हो भने स्थानीय सरकारका मान्छेहरूलाई ल तपाईँले के गर्नुहुन्छ है समस्या यो छ समाधान के हो भनेर भनिदिने बित्तिकै उनीहरूले समाधान ल्याउँछन् त्यो फलानु फलानु घरको मान्छे आएको छैन अब त्यो तथ्याङ्क चाहिँ उनीहरूलाई दिनुपर्ने अवस्था हो तथ्याङ्क शिक्षा मन्त्रालयले उहाँहरूलाई उपलब्ध गराइदिने हो भने तिनले के गर्थे भने जम्मैजना मान्छेलाई ल्याउँथे ल्याएपछि अब कसरी टिकाउने भनेर भन्ने किसिमको कुराकानी स्थानीय सरकारका मान्छे र शिक्षकहरू बीच बसेर संवाद गर्नुपर्थ्यो त्यसो भए यसरी कसरी टिकाउने है अब यो टिकेका मान्छेले कसरी बिकाउने है के गरौँ भन्ने किसिमको कुराकानी हुन्थ्यो त्यसको निम्ति शिक्षकलाई सघाउने वा जनप्रतिनिधिलाई सघाउने त्यो किसिमको कुरो चाहिँ शिक्षा मन्त्रालयका मान्छेहरूले तयार पारिदिनु पर्थ्यो त्यो सामग्री युट्युबमा पठाइदिने हो कि रेडियोबाट भन्ने हो कि उनको फेसबुकमा हालिदिने हो कि के गर्ने हो तिनले थाहा पाउनु पर्थ्यो त्यो कुराकानी त्यतातिर लागिदिएको भए मैले चाहिँ के भन्थेँ नि आहा अब त साँच्चै लागेछ यो रोडम्याप भन्थेँ तर त्यो ढङ्गमा नलागेको हुनाले मैले चाहिँ पुरानो कुराको निरन्तरता मात्रै बुझाएको छु
म यो बुधा गजहरू म अलिक पछि आउँला तपाईँले निरन्तरता भनिरहँदा पहिला पनि उहाँका यस किसिमका घोषणा भएका थिए तर कार्यान्वयन फिटेकै भएन म सार्वजनिक शिक्षाका अभियन्ता र एकजना सार्वजनिक विद्यालयका नमूना शिक्षक प्रधानाध्यापक हुनुहुन्छ धनञ्जय शर्मा उहाँसँग पनि कुरा गर्छु तपाईँको विद्यालयमा अहिले विद्यार्थीको भीड थेगिन सक्नु छ भर्ना अभियान चलिरहँदा त्यहीँ पढ्न पाऊ भनेर यसका पछाडि के गर्नु पर्दो रहेछ तपाईँले चाहिँ जस्तो सारा विद्यार्थीलाई त्यहीँ ल्याउने अवस्था सिर्जना गरिदिनु भयो तपाईँले
त्यो विद्यालय राम्रो बनाउने क्रममा धेरै वर्ष म त्यहाँ प्रधानाध्यापक भएर काम गरेँ शिक्षक भएर पनि काम गरेँ र विद्यालय अहिले नमुनाकै रूपमा छ त्यहाँ भर्ना हुनका लागि प्रतिस्पर्धा छ अझ कतिपय संस्थागत विद्यालयका विद्यार्थीहरूले पनि भर्ना नपाइरहेको गुनासो मसँग गर्छन् लौन सर भनिदिनु पर्यो त्यहाँ मेरो नाम निक्लेन भन्ने अवस्था छ त्यसको पछाडिको कारण के हो भने त्यो नितान्त सामुदायिक विद्यालय हो त्यो विद्यालयको जुन भौतिक संरचना वा विद्यालयको जुन प्रगति देख्नुभयो त्यसका पछाडि अभिभावकहरूको सबभन्दा बढी योगदान छ कम्युनिटीको योगदान छ किनभने नेपाल सरकारले तत्कालीन श्री पाँचको सरकारले त्यहाँको भौतिक निर्माणका निम्ति खासै योगदान दिएको होइन त्यहीँका अभिभावकहरूको सक्रियतामा त्यो विद्यालयले भौतिक उन्नति गरेको हो र त्यहाँकै अभिभावकहरूको चेतना जगाउने काम गरेका हुनाले त्यसको एकाडेमिक क्वालिटीमा पनि अभिभावकको योगदान छ भन्ने ठान्छु म वास्तवमा विद्यालय राम्रो बनाउनका लागि नेतृत्व गतिलो चाहिन्छ मैले आफैले आफैलाई गतिलो नेतृत्वको मान्छे हुँ भन्न मलाई गाह्रो छ तर मैले के गरेँ भने अभिभावकको विश्वास जित्न म सफल भएँ शिक्षक साथीहरूका बीचमा समन्वय काम कायम गरेँ टिम बिल्डिङ गर्न म सफल भएँ विद्यार्थीको माझमा विद्यार्थीहरूसँग परामर्श गर्ने विद्यार्थी जस्तै भएर साथीभाइ बनाएर विद्यार्थीका बीचमा भिज्ने काम मैले गरेँ। यी दुई तीनवटा कारणले गर्दा त्यो विद्यालय राम्रो भयो। राम्रोमा दर्ज भइसकेपछि एउटा ब्रान्ड बन्यो, त्यो ब्रान्ड बनिसकेका हुनाले त्यहाँ विद्यार्थीहरूको आकर्षण बढ्यो। अब विद्यालयको क्षमताभन्दा बढी विद्यार्थीहरू त्यहाँ भर्ना हुन लालायित भइरहेको अवस्था छ। त्यसका पछाडि अब एउटा सूचक एसईको वा तत्कालीन एसएलसीको रिजल्टलाई पनि सूचक मान्न पर्ने हुन्छ, किनभने अहिलेको अभिभावकले र अहिलेको वर्तमान सरकारले पनि एसई वा एसएलसीको परीक्षा फललाई गुणस्तरको सूचक मान्ने गरेका छन्। त्यो दृष्टिकोणले त्यो विद्यालयको शैक्षिक गुणस्तर राम्रोमा दरियो, निरन्तर 17-18 वर्षदेखि त्यो विद्यालयको परीक्षा फल 90% भन्दा बढी 100% हुँदै आएको छ। मलाई लाग्छ त्यहाँ विद्यार्थी भर्नाको आकर्षण त्यो हुन सक्छ।
अहिले देशभरकै सामुदायिक विद्यालयमा विकर्षण छ, जम्मै अभिभावक र धेरै जसो अलि पैसा हुनेले, सबै त नभनौ फेरि, गरीबका छोराछोरी सामुदायिक विद्यालय सरकारी विद्यालयमा पढ्ने गरेका र अलिकति पैसा हुनेका छोराछोरी निजी विद्यालयतर्फ जाने गरेका, पढ्ने गरेका, पढाइने गरेका छन्। अब सामुदायिक विद्यालयमा पनि पढाउन सकिँदो रहेछ भन्ने उदाहरण काठमाडौँमा ज्ञानोदय लगायत केही छन्। यी देशभरकै सार्वजनिक विद्यालय खस्किनुका कारण तपाईँ के देख्नुहुन्छ आफूले गरेका काम बाहेक?
मलाई त्यसको साधारण उदाहरणै छ। ज्ञानोदयमा विद्यार्थीहरूको ओहिरो लागेको छ, स्कूलले भर्नै लिन सकेको छैन, किन होला? कतिपय सामुदायिक विद्यालयमा भर्ना अभियान चलाउनु परेको छ, विद्यार्थी आएनन् भनेर विद्यालय पिरो लिइरहेको अवस्था छ। यसको अर्थ के हो भने त्यो ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षकहरूले आफ्नो कक्षा कोठामा राम्ररी पढाइदिए, विद्यार्थीप्रति उनीहरू उत्तरदायी बने, पेसाप्रति प्रतिबद्ध बने र विद्यार्थीलाई उनीहरूले माया गरे, विद्यार्थीलाई कक्षा कोठाभित्र समय बिताउन विद्यार्थीले बोझ महसुस गरेन, त्यहाँको पढाइलाई विद्यार्थीले बोझ महसुस गरेन, त्यहाँका अभिभावकले होइन यहाँ क्वालिटी छ भन् ठाने, त्यस कारण त्यो विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि भीड लाग्यो। यदि अरू सामुदायिक विद्यालयहरूले पनि त्यहाँको हेड टिचर, त्यहाँका टिचरहरू विद्यार्थीप्रति उत्तरदायी बनिदिने, आफ्नो पेसाप्रति प्रतिबद्ध भइदिने र कक्षा कोठामा इमान्दारीपूर्वक बच्चाहरूलाई माया गरेर पढाइदिने हो र आफूले पनि पढिदिने हो, विद्यार्थीलाई नि पढ्न उत्प्रेरित गरिदिने हो र उनीहरूले क्वालिटी दिने हो भने जहाँ क्वालिटी पाउँछ त्यहीँ भिड लाग्दो रहेछ। ज्ञानोदयमा गुणस्तरीय शिक्षा दिएको छ ज्ञानोदयले भन्ने किसिमको माहौल बन्यो, त्यहाँ अभिभावक खनिए। अर्को सामुदायिक विद्यालयले पनि गुणस्तरलाई सुनिश्चित गर्न सक्यो भने त अरू सामुदायिक विद्यालयमा पनि अभिभावकहरूको भिड, विद्यार्थीको भिड लागिहाल्छ। त्यसको अर्थ के हो भने गुणस्तरको सुनिश्चितता विद्यालयले गर्नु पर्यो। गुणस्तरको सुनिश्चितता कसरी गुणस्तर बढाउने भन्दा दुई तीनवटा उपाय छन् त्यसका।
एउटा अलिकति पछि हौ गुणस्तरमा, अहिले म शिक्षाविद कहाँ आउँछु फेरि, अहिले गुणस्तरको कुरा त छँदैछ, पहिलो कुरा संरचनामा जाउँ न। यो विद्यालय भर्नामै जुन चिन्तन आएको छ अहिले, यसका पछाडि के राम्रा विद्यालयका पछाडि मात्रै लागेर हुन्छ कि स्थानीय तहका जनप्रतिनिधिले राम्रा विद्यालयका गतिविधिलाई पछ्याएर मात्रै हुन्छ?
सजिलो छ, सजिलो के भनेदेखि नै स्थानीय तहमा राम्रा भएका विद्यालयहरू छन्, ती विद्यालयलाई खोज्ने हो, त्यसलाई थप तपाईँले के गर्नुपर्छ भन्दा चाहिँ सघाउने हो, जनप्रतिनिधिले गर्ने त्यति हो। नराम्रा विद्यालय छन् तिनलाई उकासै उकासै नत्र भए तिम्रो जागिर चट भन्नुपर्ने हो, अर्थ उपाय छैन। त्यति गर्न जानियो भने र सके भने बन्छ, होइन राम्रोलाई पनि उस्तै नराम्रोलाई नै उस्तै गरेर चाहिँ गरेर सबलाई एक समान बनायो भनेदेखि जनप्रतिनिधिले नै गर्दैन, केही पनि भन्दैन।
र पनि दुईटा अलिक चिन्ता, डर, अलिक त्रास। पहिलो जनप्रतिनिधिकै केही साम निजी विद्यालय छन् जसले गर्दा उहाँहरूलाई सजिलो भएको छ, अनि दोस्रो चाहिँ केन्द्रीय सरकार, अझ भनौ जसले सबै कुराको नियमन गर्छ, ती मान्छेहरू नै निजी विद्यालयका प्रवर्तक भएका छन् जसले गर्दा सामुदायिक विद्यालय धराशी छन्। अब यो हस्तक्षेपकारी भूमिका निर्णय आवश्यक छ कि हाम्रा सुझावले मात्रै चल्ला?
निर्णायक छ। नेपालगञ्ज नगरपालिकाको मेयर जो राप्रपाको हुनुहुन्छ, उहाँले सार्वजनिक ढङ्गमा के भनिदिनु भयो भनेर भनेदेखि सरकारी स्कुल बन्द गरिदिउँ, निजी स्कुल चलाउँ, नगरपालिकामा त्यही गरौँ भनेर भन्नुभयो अघिल्लो दिन। भोलिपल्ट स्वीकार्नुभयो, होइन त्यो न्याय गर्दैन है भनेर 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 चाहिँ भनिसकेपछि खेरि उहाँले यस्तै हो विचारहरू भनेर भनेर भन्नुभयो। भनेपछि एउटा त्यस्तो खालको मान्छे पनि रहेछ हामीसँग जनप्रतिनिधि। अर्को चाहिँ नि के रहेछ भनेर भन्नु भन्दाखि चाहिँ नि के रे रुकुममा त्यहाँ चाहिँ नि माओवादीका हुनुहुन्छ उहाँले के गर्नुभयो निजी स्कूलहरूलाई बन्द गर्ने भनेर भनेर चाहिँ केही मान्छेहरूले भन्नु उहाँले होइन बन्द गर्न पहल गरिनेछ भनेर लेखौँ भन्नुभयो दोस्रो सिनारियो मैले त्यहाँ तपाईँलाई पनि दोस्रो दृश्य यसरी चाहिँ भनौँ तेस्रो दृश्य चाहिँ कस्तो किसिमको रहेछ भनेदेखि स्याङ्जाको एउटा गाउँपालिका वा नगरपालिका के हो नगरपालिका जस्तो लाग्छ मलाई त्यसले चाहिँ के गर्यो भने निजी स्कूल राख्दै नराख्ने भनेर निर्णय गरेर कार्यान्वयन नै गर्यो केही गाउँपालिकाहरूले शिक्षकहरूले लगानी गरेको तीन महिनाभित्र झिक्नुपर्ने आफ्ना सन्तति त्यहाँ पढाउनु पर्ने भन्ने टुङ्गो गर्यो भनेपछि त एकै अनुहार त तपाईँले देख्नुहुन्न अब भनेपछि बहुअनुहार देखिने भयो त्यो बहुअनुहारलाई कसरी खेती गर्ने भन्ने जानियो भने भर्ना अभियान पनि हुन्छ गुणस्तर पनि आउँछ प्राविधिक र व्यावसायिक वैज्ञानिक जे जे पनि बनाउन सकिन्छ होइन ती बहुअनुहारलाई एउटै खसीमा हेर्ने भनेर भन्ने दृष्टिकोण आयो भने गाह्रो छ
भनेको हस्तक्षेप गर्न आवश्यकै छ कि सिधै त्यो आफ्नो स्थानीय तहको निर्देशिका के हो त्यसैमा लेख होइन भने आफ्नो व्यवहार देख भन्न खोज्नु भएको त
त्यसो भनेपछि के हो भनेदेखि नि अब यो यो दस बुँदेलाई भन्नुभयो
होइन स्थानीय तहका जनप्रतिनिधि उनीहरू पनि त अन्यलमा छन् नि अहिले किनकि केन्द्र सरकारले स्पष्ट पारिसकेका छैन उहाँको आफ्नो फेरि व्यापारको माया पनि छ शिक्षामा
छ अनि त्यसो हुँदाखेरि चाहिँ के भने संघीय मामिला मन्त्रालयले जुन किसिमको हिसाबले क्रियात्मक ढंगबाट काम गर्यो अलिकति आक्रामक ढंगले चाहिँ शुरू गर्यो त्यस्तै ढंगले शिक्षा मन्त्रालयले गर्नुपर्छ शिक्षा मन्त्रालयले चाहिँ शिक्षा ऐन संघीय ऐन पनि बनाइदिनु पर्यो प्रदेशको ऐन पनि तयार पारिदिनु पर्यो त्यसमा संवाद गरेर चाहिँ टुङ्गियाएर दिएर स्थानीय सरकारमा पठाइदिनु पर्ने र स्थानीय सरकार एक अर्कोसँग प्रतिस्पर्धी कसरी बनाउने भन्ने किसिमको गरिदियो भने सबै कुराकानी समाधान हुन्छ अनि केही आधारभूत कुराहरू पनि गरिदिनुपर्छ जस्तो गुणस्तरको मापन के हो कति भए गुणस्तर पुग्छ त्यो भने त्यो आयो कि आएन नआएको मान्छेको जिम्मेवारी कसको हो त्यस्ता किसिमका कुरा के प्राविधिक कुराहरू पनि अलिकति थपिदिने हो भनेदेखि हुन्थ्यो अब त्यसरी चाहिँ नि आएको छैन
हुन्छ म गुणस्तरकोमा जाउँ ठ्याक्कै सरले भनिहाल्नु म शर्मा सरसँग पुग्छु यो गुणस्तरको कुरा के भयो भने कतिजना पास भयो भने कति विद्यार्थीले त्यो गाउँटोलमै त्यो त फर्स्ट रहेछ भन्ने कुरा जाने भने मान्छे सामुदायिक विद्यालयमा आउँदैन
मैले अघि गुणस्तरको जुन कुरा गरेँ त्यो चाहिँ सरकारी दृष्टिकोणको कुरा र समुदायको दृष्टिकोणको कुरा मात्रै गरेको हुँ मेरो आफ्नो दृष्टिकोण एसईई वा एसएलसीमा सर्वाधिक विद्यार्थी डिस्टिङसन आउने पास हुने भयो भने त्यो गुणस्तरीय शिक्षा रहेछ भन्ने माफक मान्दिनँ म चाहिँ मान्दिनँ म चाहिँ के ठान्छु भने मैले पढाएको विद्यार्थी वा त्यो विद्यालयको उत्पादनले गरिखान पर्यो उसले आमदानी गर्न पर्यो परिवारजनको पालन पोषण गर्न पर्यो आफ्ना मूल्य मान्यता नैतिकता परम्परा रीतिस्थिति देश धर्म संस्कृति प्रति ऊ प्रतिबद्ध हुनु पर्यो आफ्ना बुढा भएका बाबुआमालाई सम्मान गर्नु पर्यो आदर गर्नु पर्यो आफूमा आश्रितहरूको भरण पोषणको दायित्व निर्वाह गर्नु पर्यो अनि त्यसपछि आफ्नो सोसाइटीका लागि आफ्नो देशका लागि समाजका लागि पनि त्यसले योगदान दिन पर्यो यदि त्यस्तो नागरिक मैले उत्पादन गर्न सकेँ भने मैले गुणस्तरीय शिक्षा दिएको हो रहेछु होइन अङ्कमा मात्रै मैले डिस्टिङसन ल्याउने विद्यार्थी उत्पादन गरेँ भने त्यो गुणस्तरीय उत्पादन हो भने म आफू मान्दिनँ तर हाम्रो समाजले र हाम्रो सरकारले भने एसई वा एसएलसीमा सर्वाधिक अङ्क ल्याएर धेरैभन्दा धेरै विद्यार्थी जुन विद्यालयबाट उत्तीर्ण हुन्छन् त्यो विद्यालयमा गुणस्तर रहेछ भन् ठान्छ र ज्ञानोदयलाई पनि कदाचित त्यही दृष्टिकोणले हेरे भएर अभिभावकको त्यहाँ ओहिरो लागेको हो
अहिले दुईटा कुरा छ तपाईँले यो भन्नुभयो केही विद्यालयले मात्रै गुणस्तरलाई कायम राखेका छन् र निरन्तर विद्यार्थीको आकर्षणको केन्द्रबिन्दु बनेका छन् तर अहिले पछिल्लो फेसन छ बजारमा निजी विद्यालयको पहिला अङ्ग्रेजी फररर बोल्न लगाउनु पर्ने त्यो रटान गरेर होस् पिटेर होस् दोस्रोमा टाई बेल्ट जुत्ता सबै कस्नु पर्ने त्यो किनकि विद्यार्थीलाई टिपटप देखाउन र खर्च बढाउन पनि बिजनेस गर्न पनि आउन अनि अर्को चाहिँ एकदमै कडा अनुशासन त्यो गेटभन्दा बाहिर जान भित्र जान त्यहाँ प्रिन्सिपलको आदेश चाहिने नभए चाहिँ विद्यार्थी जेलभित्रै बसे जस्तो हुने अब यी बाध्यात्मक कुरा पनि सामुदायिक विद्यालयले पछ्याएको हो कि अर्थात् सामुदायिक विद्यालयबाट निजी विद्यालयले सिकेका हुने पनि
होइन वास्तवमा सामुदायिक विद्यालयले निजी विद्यालयबाट सिकेका कुरा हुने हो अङ्ग्रेजी माध्यम टाई बेल्ट र कडा अनुशासन अनि गेटबाट छिर्न नदिने बाहिर जान नदिने जस्ता कुरा सामुदायिक विद्यालयले संस्थागत विद्यालयबाट सिकेका कुरा हुन्। त्यो किन सिक्न उनीहरू विवश भए भने संस्थागत विद्यालयप्रति अभिभावकको आकर्षण बढ्यो, हुने खाने जति सबैले आफ्ना बालबालिका संस्थागत विद्यालयतिर लगे, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गयो, अनि सामुदायिक विद्यालयहरूले सोच्न पर्ने बाध्यता भयो किन हाम्रो स्कूलमा नआएर बालबालिकाहरू संस्थागत विद्यालयमा गइराखेका छन् त भन्दा अभिभावकसँग बुझे, समाजसँग बुझे, सरकारसँग बुझे, शिक्षाविद भन्नेहरूसँग बुझे र के राय आयो भने तपाईँ पनि अङ्ग्रेजी माध्यममा लानुहोस्, अङ्ग्रेजी माध्यममा लयो भने आकर्षण बढ्छ। एकपल्ट त सरकारले हाम्रो माधव पौडेलका पालामा अङ्ग्रेजी माध्यममा लाने भने उहाँले त निर्णय नै गर्न लाग्नु भएको थियो। अहिले पनि सरकार दुवै किसिमको माध्यम हुन्छ शिक्षाको भनेको छ, अङ्ग्रेजी पनि नेपाली पनि, होइन? त्यस कारणले अङ्ग्रेजी माध्यममा लान पर्ने बाध्यता सामुदायिक विद्यालय प्रतिको अभिभावक र विद्यार्थीको आकर्षण घटेका कारणले त्यो आकर्षणलाई आफूतिर तान्नका लागि सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यममा गएका हुन्। अर्को कुरो टाई बेल्ट इत्यादि त हामी पश्चिमा सभ्यताबाट सिकेका कुरा हुन्, धेरै हामी पश्चिमा सभ्यताको तुरन्तै अनुकरण गरिहाल्छौं र हाम्रो आफ्नो पूर्वीय सभ्यतालाई बिस्तारै खिया परेको सभ्यता भने हामीले छोड्ने हाम्रो परम्परा रहिआएको छ। अनि नजिकैको स्कूलमा टाई बेल लाएर चिटिक्क परे बच्चा जान्छ, म त मेरो छोरा त बोर्डिङमा पढ्छ, म त बोर्डिङमा पढ्छु भन्ने भयो, अनि त्यसले सामुदायिक विद्यालयका बालबालिकामा हीनत्व बोध भयो। बोर्डिङमा पढ्छ, टाई बेल लाछ, राम्रो ब्याग भिरहेछ, बस चढेर जान्छ, हामी सामुदायिकमा भने उसलाई हीनत्व बोध हुने हुनाले कतिपय बालबालिकाको हीनत्व बोधलाई कम गर्नका निम्ति पनि सामुदायिक विद्यालयहरूले टाई बेल्ट राखेको अवस्था अहिलेको हो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी विद्यार्थी भर्ना अभियान, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका 10 बुँदे मार्ग चित्र र वर्तमान शिक्षाको अवस्थाका बारेमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ शिक्षाविद डाक्टर विद्यानाथ कोइराला र ज्ञानोदय उच्च माध्यमिक विद्यालय काठमाडौँका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा। उहाँहरूसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी विद्यार्थी भर्ना अभियान, शिक्षा मन्त्रीका 10 बुँदे मार्ग चित्र र वर्तमान शिक्षाको अवस्थाका बारेमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ल्याएका 10 बुँदे मार्ग चित्र र सरकारी विद्यालयमा भर्ना अभियानको चुनौतीका विषयमा कुराकानी गर्यौं। अब हामी सरकारी शिक्षाको गुणस्तर वृद्धिको चुनौती, शिक्षा मन्त्रीको योजना र फेसन जस्तै बनेको निजी विद्यालयमा विद्यार्थीको आकर्षणका विषयमा कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर विद्यानाथ कोइराला र ज्ञानोदय उच्च माध्यमिक विद्यालय काठमाडौँका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा। यहाँहरू दुवैजनालाई फेरि स्वागत छ।
धन्यवाद।
अब यो पहिलो कुरा त यो शिक्षा मन्त्रीका 10 बुँदे मार्गचित्र आएका छन् र उहाँले 5 वर्षकै समग्र शिक्षाको एउटा खाका हो भन्नुभएको छ, तर यी खाकामा कति पनि सार्वजनिक विद्यालयको स्तरोन्नति मैले देखेको छैन, तपाईँले चाहिँ कतिको देख्नु भएको छ?
रहर सबलाई हो, कसरी गर्ने भन्ने किसिमको चिन्तन नभयो। मल्ल मन्त्रीज्यू पनि त्यहीँ गएर फस्नुभयो। किन त्यसो भने भनेदेखि त्यो सार्वजनिक विद्यालय सुधार्ने जिम्मा कसो हो?
स्थानीय तह,
यदि त्यसो हो भने स्थानीय तहलाई के गरी बलियो बनाउने भन्ने बारेमा खोइ त देखिँदो रहेछ कि। त्यसो भएपछि त्यहाँनेरि मैले चाहिँ नि अलिकति अभावको कुरो काम देखिरहेको हुँ, नत्र अब गर्नुपर्ने काम त तिनै हुन्जले गरे पनि होइन र गर्नुपर्ने काम त्यही हो तर गस्ने कसले भन्ने जिम्मेवार ढंगबाट टुङ्ग्याउने किसिमको काम चाहिँ अलिकति आएन कि भनेर भन्ने मात्रै हो।
तपाईँले अघि एउटा बुदा उल्लेख गर्नुभएको थियो अफ द रेकर्डमै, अघि एउटा बुदा यसका बारेमा फेरि शिक्षा सरोकारवालासँग छलफल गरेर परिमार्जन गरिनेछ पनि भन्नुभएको थियो, त्यसमा आशा के गर्न सकिन्छ? उहाँले यी मार्गचित्र सुधार्नु होला अथवा यस्तै छोड्नु होला?
अब सुधार्ने अब त्यो त उहाँको लचिलोपना कति हुन्छ भनेर भन्नेमा हो, नत्र भएदेखि उहाँले पैठी पठाइसक्नुभयो, अब के गर्नुहुन्छ अब त्यो थाहा छैन। तर मलाई चाहिँ के लाग्छ भने यदि साँच्चै गर्ने भन्ने रहर हो भने सुधार्नुपर्छ। सुधार्नुपर्ने ठाउँ कहाँबाट हुन्छ भनेर भन्दाखेरि जस्तो सबैलाई भर्नाभित्र हाल्ने भन्ने किसिमको कुरोकानी नलेखेर स्थानीय सरकारलाई क्रियाशील बनाउने, त्यसलाई प्रतियोगी बनाउने, स्थानीय शिक्षा मार्फत के अरे स्थानीय सरकार मार्फत प्रविधिलाई कसरी भित्र पठाउने, त्यो किसिमको कुराकानी उहाँले गर्नुपर्छ। स्कूल तहमा क्याम्पस तहमा चाहिँ जब कुराकानी गर्नुहुन्छ प्रदेश मार्फत के गर्ने, संघ मार्फत के गर्ने, त्यसमाथि पनि फेरि संघ के यो विश्वविद्यालय त स्वायत्त संस्था हुन्, स्वायत्त संस्थामा जाने यो कसरी स्वायत्त संस्थाको इज्जत पनि राखिराखि कसो गर्ने भन्ने किसिमको कुरो चाहिँ आएर त्यसरी सुधार दिनुभयो भने बाटो निक्लन्छ। होइन उहाँलाई अब मैले लेखिसकेँ अब लेखेपछि के भनेर भन्ने लाग्यो भन्दै निक्लँदैन।
तर यो अलि चिन्ताजनक कुरा पनि आयो क्या, शिक्षा मन्त्रालय कतिसम्म अनभिज्ञ छ सार्वजनिक शिक्षा सुधारका विषयमा भन्ने कुराको एउटा दृष्टान्त पनि हो। यसरी हेर्दा कर्मचारीको कति दोष होला त्यो आफ्नो ठाउँमा छ। यसरी हेर्दाखेरि धनञ्जय शर्मा जो निरन्तर सामुदायिक विद्यालय अर्थात आफू नेतृत्वमा रहेको विद्यालयमा विद्यार्थीलाई घट्न दिनु भएन, अन्त जान दिनु भएन, तर केही विद्यालय यस्ता छन् जहाँ सार्वजनिक विद्यालय बन्द गर्नुपर्छ, मर्ज गर्नुपर्छ र भएका विद्यार्थी निजीमै पढाउनुपर्छ भन्ने छ। यो द्वैत किसिमको जुन अहिले चरित्र छ खास गरी मन्त्रालय र मन्त्रीहरूबाटै, यसको अन्त्यका लागि के गर्नु पर्ला?
मैले देखेँ उहाँहरूकै बुद्धि फेर्नुपर्छ, अर्थ उपाय छैन। किन त्यसो भने संविधान बेसरी पढ्नुपर्छ, संविधान पढेपछि संविधान अनुसार मैले भनेका कुराकानी मिले कि मिलेन भनेर खोज्नुपर्छ, मिलेका छैनन् भनेर भन्दै त्यसलाई झिक्न जान्नुपर्छ। किनभने उहाँहरूको आदेशबाट संघीय सरकार अब चल्दैन, उहाँको आदेशबाट प्रदेश सरकार चल्दैन, प्रदेश पनि स्वायत्त हो, स्थानीय सरकार पनि स्वायत्त हो, तीनटै समानान्तर सरकार हुन्। एक अर्कोलाई हस्तक्षेप गर्न पाउने किसिमको संविधानको नियम छैन, एक अर्कोलाई सघाउने नियम छ, भनेपछि त कसरी हस्तक्षेप गर्ने हो?
त्यसो भने अब उहाँको त्यो मार्गचित्रमा त देखिँदैन, अनि उहाँलाई अहिले प्रदेश तहमा रहेका शिक्षा मन्त्री अर्थात सामाजिक विकास मन्त्री अर्थात प्रदेश सरकारले र स्थानीय तहका जनप्रतिनिधि तपाईँ नआउनुहोस् हामी आफै गर्छौँ भन्नुपर्ने हो?
मजासँग भन्नुपर्ने हो, मजासँग भन्नुपर्ने किन हो भन्दै तपाईँले हामीलाई कसरी सघाउनुहुन्छ भन्नुहोस्, तपाईँका केही विचार छन् भने दिनुहोस्, तर हामीलाई हस्तक्षेप नगर्नुहोस् भनेर भन्नुपर्ने परिस्थिति हुन्छ। किनभने कुटाइ खानुपर्ने उनीहरूको त जिम्मा लिनुपर्ने शिक्षा मन्त्री होइन नि त, अब जिम्मा लिने भनेर भन्थ्यो प्रदेशभरिको शिक्षाको प्रादेशिक सरकार, त्यो पनि उच्च शिक्षामा, स्थानीय सरकार जाने विद्यालय शिक्षामा, बाल विकासदेखि लिएर विद्यालय शिक्षासम्म वा जाने साक्षरोत्तर कक्षादेखि लिएर आजीवन शिक्षासम्म, भनेपछि त उनीहरू जिम्मेवार हुनुपर्नेमा यहाँको मान्छेहरू तातिएर के हुन्छ?
त्यसो भने यो निरर्थक छ फेरि पनि यसलाई। अब अन्तिममा तपाईँको दृष्टिकोणबाट स्थानीय तहका जनप्रतिनिधि पनि मैले अघि पनि भने केही थोरै अंश लिएको थिएँ, निजी विद्यालयका सञ्चालक केही अनि केही चाहिँ सामुदायिक विद्यालयका बेप्रवाह व्यक्ति बनेका छन्, चिन्तन त्यति धेरै छैन। स्थानीय तहका जनप्रतिनिधिलाई संघीय सरकार वा शिक्षा मन्त्रीले सघाउनु पर्ने, सिकाउनु पर्ने, तपाईँ यस्ता व्यक्तिलाई सिकाउनु पर्ने हो कि उहाँहरूलाई पुरै समातेर यसो गर्नुहोस् भनेर लगाउनु पर्ने हो?
उहाँलाई आदेश दिनु हुँदैन, उहाँहरूलाई तपाईँ सरकार भएको हुनाले उहाँलाई त्यो के भन्छ सहयोगको बाटो चाहिँ खुल्नुपर्छ। जस्तो उदाहरणको लागि भनौँ न, सबै केटाकेटीलाई मैले भित्र ल्याउने मैले योजना बनाएको छु तर मलाई यति पैसा चाहियो भनेर उहाँहरूले भन्नुभयो भने हस् भन्नु पर्यो, होइन यसको निम्ति मलाई यस्तो खालको शिक्षक चाहियो त्यो पठाइदिनु पर्यो भनेपछि उहाँले हस् भन्नु पर्यो, यसको निम्ति मलाई शिक्षण गर्ने कला यस्तो किसिमको चाहियो त्यसको निम्ति उनलाई शिक्षकलाई सघाउनु पर्यो, शिक्षकलाई सघाउने किसिमको डिजाइन के हो त्यो भन्नुहोस् भनेर भनेपछि गरिदिनु पर्यो। त्यो किसिमको ढङ्गबाट गरिदिनुभयो भनेदेखि यसले बाटो लिन्छ, नत्र शिक्षा मन्त्रीले भन्ने बित्तिकै अब तपाईँको शिक्षा मन्त्रीको पक्षकै मान्छे भए त सायद एउटा कुराकानी गर्ला, विपक्षको भए के गर्ला, वा उहाँको व्यक्तिगत रूपमा सम्बन्ध राम्रो नभएको मान्छे रहेछ भने के गर्ला, त उहाँ दुईटाको रस्साकसीमा विद्यार्थी फस्ने डर हुन्छ, किनभने त्यहाँको विद्यार्थी फेल भयो भन्नुभन्दै त जिम्मा लिने मन्त्री हुँदैन, त्यसो भन्ने बित्तिकै अबको निम्ति त के गर्ने हो भन्दै स्थानीय सरकारलाई कसरी तताउने, प्रदेश सरकारलाई कसरी तताउने, संघीय सरकारलाई कसरी तताउने, विश्वविद्यालय र उसको सम्बन्ध के हुने, विश्वविद्यालय र त्यो स्थानीय सरकारको बीचको सम्बन्ध के हुने, यस्ता कुराहरूमा खोजेर मन्त्रीले चाहिँ त्यो संयोजकको काम गर्नु पर्थ्यो वा निर्देशकको काम गर्नुभयो, गडबड त्यहाँनिर हो।
हस्, म अन्तिममा फेरि आउँछु। म धनञ्जय शर्मा कहाँ पुग्छु, जो सार्वजनिक शिक्षाका बारेमा लामो समयदेखि बहसमा उत्रिनुहुन्छ र आफैले गरेर देखाउनुहुन्छ। म अन्तिममा तपाईँसँग मेरो दुईवटा प्रश्न छन्। पहिलो कुरा, यो कार्यक्रम धेरै शिक्षक र विद्यार्थीले पनि सुनिरहनु भएको छ, उहाँहरूलाई तपाईँले भन्नुपर्दा निजी विद्यालय जो फेसनकै पछि दौडिने कि नेपालमै आफ्नो भविष्य खोज्न र यो देशको नेतृत्व गर्न सामुदायिक विद्यालयमा पढ्ने किन?
एउटा कुरा के हो भने हाम्रा अभिभावकहरूले एउटा कुरा बुझिरहनु भएको छैन। अहिले पनि सामुदायिक विद्यालयको उत्पादन जुन छ नि, त्यो उत्पादन अहिले पनि सबभन्दा राम्रो उत्पादन छ। निजी विद्यालयहरूबाट राम्रो श्रेणीमा उत्तीर्ण गर्ने, डिस्टिङसन ल्याउने, विशिष्ट श्रेणी ल्याउने र सामुदायिक विद्यालयबाट द्वितीय श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको स्तरको मापन गर्यो भने जब ऊ जीवनमा प्रवेश गर्छ, फर्दर स्टडीका लागि ऊ जान्छ, त्यति बेला हामी के देख्छौँ भने निजी विद्यालयको उत्पादन भन्दा सामुदायिक विद्यालयको उत्पादन बढी गुणस्तरीय छ। सामुदायिक विद्यालयमा त्यहाँको वातावरण नै खुल्ला हुन्छ र त्यो समाजका विभिन्न वर्गका मानिसहरूसँग घुलमिल हुने अवसर पाउँछ र सामाजिकताको विकास सामुदायिक विद्यालयमा हुन्छ र त्यो एजुकेसन पनि, त्यो शिक्षा पनि, सामाजिकता सिक्ने काम पनि सामुदायिक विद्यालयका विद्यार्थीहरूले बढी गर्न पाउँछन्। सामुदायिक विद्यालयका विद्यार्थीहरूले सङ्घर्ष गर्न सिक्छन्, गरिबीसँग जुधिरह हुन्छन्, समस्यासँग जुधिरह हुन्छन् उनीहरू, अभावसँग जुधिरह हुन्छन् उनीहरू। त्यस कारणले जब उनीहरू व्यक्तिगत जीवनमा प्रवेश गर्छन् त्यति बेला समस्यासँग नभाग्ने खालका, समस्याको समाधान गर्ने खालका, स्ट्रगल गर्ने खालका विद्यार्थी हुन्छन् सामुदायिक विद्यालयको उत्पादन। र निजी विद्यालयको उत्पादन चाहिँ समस्या पर्यो भने पलायन गर्ने खालको हुन्छ। त यो वास्तविकतालाई हाम्रा अभिभावकले बुझेका छैनन्, हाम्रा नीति निर्माताहरूले बुझेका छैनन् र सरकार सञ्चालकहरूले बुझेका छैनन्। त्यस कारणले सामुदायिक विद्यालय छोडेर निजी विद्यालयप्रति आकर्षण बढेको हो। जहाँसम्म टाई बेल्ट वा फेसनको कुरा छ, टाई बेल्ट फेसन भने त्यो त मामुली आवरण मात्रै हो। त्यो वास्तवमा टाई बेल्टले एजुकेसन दिने पनि होइन र टाई बेल्टले सिप सिकाउने पनि होइन। त्यो त के हो भने संस्थागत विद्यालयप्रति अभिभावकको आकर्षण बढ्यो, विद्यार्थीहरू पनि उतै रमाइलो मानेर जान थाले, संस्थागत विद्यालयले अपनाएका केही पक्षलाई हामीले पनि अपनायौँ भने उता जाने विद्यालय रोक्न सक्छौँ कि सामुदायिक विद्यालयमा भन्ने मनोविज्ञानले काम गरेर सामुदायिक विद्यालयका शिक्षक, हेड टिचर वा व्यवस्थापन समितिले टाई बेल्ट वा अङ्ग्रेजी माध्यम अपनाएका मात्रै हो। यो दिगो होइन, वास्तवमा भाषाको माध्यम भने त्यो त विचार सम्प्रेषण गर्ने माध्यम न हो, विचार विनिमयको माध्यम मात्रै हो भाषा भनेको। त्यो अङ्ग्रेजी भए पनि केही भएन, नेपाली भए पनि केही हुँदैन, त्यो अर्को भाषा भए पनि केही हुँदैन। चाइनिजहरू धेरैले अङ्ग्रेजी जान्दैन, तर चाइनाको उन्नति नभएको अवस्था त होइन नि। त्यस कारणले त्यो भाषाको माध्यम ठूलो कुरो होइन, तर यति भन्दा भन्दै पनि अहिलेको अन्तर्राष्ट्रिय बजारमा अङ्ग्रेजीको प्रभाव सर्वाधिक बढी छ, किनभने अन्तर्राष्ट्रिय भाषा हो त्यो। त्यस कारणले अङ्ग्रेजीमा पोख्छ मानिस भने त्यो राष्ट्रिय बजारमा र अन्तर्राष्ट्रिय बजारमा बिक्न सजिलो हुन्छ भन्ने कुरो अभिभावकले बुझेका छ र उनीहरूको पनि प्रेसर, सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम अपनाऊ भन्ने प्रेसर उनीहरूको पनि छ। त्यस कारणले गरेका हुन्। वास्तवमा भाषाको माध्यम जुनको सुकै भए पनि केही फरक पर्दैन र पोसाक लाउने कुरा, सफा पोसाक लाउनुपर्छ, त्यो अलग कुरा हो। टाइबेल लाए पनि हुन्छ, नलाए पनि हुन्छ, त्यसले पनि क्वालिटीमा कुनै असर पार्ने कुरा होइन।
म चाहिँ सामुदायिक र अर्को र के जाति भन्न भन्दिनँ, म चाहिँ के हेर्छु भन्दै, चाहे त्यो धार्मिकमा पढोस्, चाहे त्यो चाहिँ निजीमा पढोस्, चाहे त्यो सरकारीमा पढोस्, उसको शैक्षिक स्तर उत्तिकै नबनाएको परिणति हामीले भोग्या हो। उसको स्तर उत्तिकै हुनुपर्छ नि, विद्यालय फरक हुने बित्तिकै शैक्षिक स्तर फरक हुने भनेर भन्दै त गर्नु हुँदैन थियो नि त। निजीले विद्यार्थीको ज्ञान पक्षलाई बढी जोड दियो भनेर भन्न पनि ज्ञान पक्ष जोड दिनु हुने हो कि नहुने हो भन्ने बारेमा त संवाद गर्नुपर्थ्यो नि त। त्यो भनेको के हो भने उमेर अनुसार ज्ञान पक्ष कति हुनुपर्ने भन्ने हुन्छ नि त जहिले पनि त्यो उमेरलाई ध्यानै दिएन निजीले ध्यान नदिए मान्छेले के विचार गर्यो भने ल ठिकै छ भनेर भन्नु चाहिँ भन्यो त्यसैले म चाहिँ के देख्छु भन्नु भने यो इतर भित्र वा त्यो भनेर भन्ने भन्दा पनि के गरौँ भनेर भन्दै उनीहरूको शैक्षिक स्तर समान होस् एउटा त्यो बाटोमा बल गरौँ त्यसको निम्ति मापन बलियो चाहियो कमजोर भयो भने त्यसलाई सघाउने संयन्त्र चाहियो त्यति बेला जहाँ पढोस् त्यो उसको रुचि हो त्यो मात्रै बुझ्छु भने त
हस् महत्वपूर्ण समयका लागि शिक्षाविद विद्यानाथ कोइराला र एकजना शैक्षिक अभियन्ता भन्न रुचाउँछु म धनञ्जय शर्मा दुवैजनालाई धेरै धन्यवाद
धन्यवाद यहाँलाई पनि अवसर दिनुभएको
ल धन्यवाद तपाईँलाई पनि
उहाँहरू हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विद्यानाथ कोइराला र ज्ञानोदय उच्च मावि काठमाडौँका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा विद्यार्थी भर्ना अभियान शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका दशबुधे मार्गचित्र र वर्तमान शिक्षाको अवस्थाका बारेमा छलफल गर्दै उहाँहरूसँगको यो छलफलका साथै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु नमस्कार